नमस्कार, कार्यक्रम पैसाको कुरामा तपाईँलाई स्वागत छ। म हुँ मधुबन बेसी। रेडियो भेरीको एउटा पृथक कार्यक्रम पैसाका कुरामा आज पनि तपाईँसँग पैसाकै कुराकानी गर्नको लागि उपस्थित भइसकेका छौँ। आज हामी पारिवारिक वित्तीय योजना कसरी बनाउने भन्ने बारेमा छलफल गर्छौँ। आजको छलफलमा दुईजना व्यक्तिका हामी अनुभव सुन्छौँ। पारिवारिक वित्तीय योजना भन्नाले घर परिवारभित्रकै विभिन्न विषयमा कुराकानी गर्छौँ, जस्तो घर परिवारको पैसा व्यवस्थापन, पैसालाई सही ठाउँमा कसरी लगाउने, त्यो सही ठाउँमा लागेको पैसाले भोलि गएर आफूलाई कुन कुन ठाउँमा सहयोग पुर्याउँछ, यस्तै बारेमा कुराकानी हामी गर्छौँ। र समग्र कार्यक्रममा हामी पैसाकै कुराकानी गर्छौँ। पैसाकै कुराकानी गर्नको लागि म सुर्खेतको वीरेन्द्रनगरमा लामो समयदेखि मेडिकल गर्दै आउनुभएका प्रेम भण्डारीको निवासमा पुगेको छु।
प्रेम बहादुर भण्डारी मेरो नाम हो र मैले दैनिक काम गर्ने भनेको चाहिँ सुपथ मेडिकल हल तथा सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीको म सञ्चालकको रूपमा काम गर्छु। र त्यसबाहेक सामाजिक सङ्घ संस्थातिरबाट मेरो परिचय दिनुपर्दाखेरि म नेपाल औषधि व्यवसाय सङ्घ सुर्खेत शाखाको अध्यक्ष पदमा कार्यरत छु। त्यसबाहेक पनि अरू अब सामाजिक सङ्घ संस्थाहरूमा मेरो आबद्धता छ।
पारिवारिक वित्तीय योजना कसरी बनाउने भनेर हामी तपाईँसँग कुराकानी गर्न आछौँ।
एकदमै यो असाध्यै सान्दर्भिक प्रश्न, सान्दर्भिक सवाल ल्याएर तपाईँ मसँग आइरहेको मैले महसुस गरेको छु। तपाईँले उठाउनु भएको यो विषय जुन छ, यो असाध्यै सबै आम नागरिकका लागि र हामीका हाम्रा लागि पनि यो अत्यन्तै महत्त्वपूर्ण विषय उठान गर्नुभएको छ। यो वित्तीय योजना भनेर यहाँले कुरा ल्याउनु भएको छ। योजना भन्ने शब्द आफैमा असाध्यै महत्त्वपूर्ण शब्द हो। यसको दायरा धेरै फराकिलो छ। हरेक काम बिना योजना गरियो भने चाहिँ त्यो कामले निर्धारण गरेको विषयवस्तु, निर्धारण गरेको उद्देश्य प्राप्ति गर्न गाह्रो हुन्छ। त्यसमा पनि वित्तीय उद्देश्य भन्ने कुरा त आफैमा धेरै फराकिलो कुरा छ, यो धेरै महत्त्वपूर्ण कुरा छ। वित्तीय योजना बिना मान्छेको दैनिक जीवनयापन त हुन्छ तर योजनाबद्ध हुन सक्दैन, सफल हुन सक्दैन र उसले लक्षित गरेका उद्देश्यहरू हासिल गर्नुलाई चाहिँ अलिकति गाह्रो हुन्छ।
तपाईँको परिवारमा तपाईँले वित्तीय व्यवस्थापन चाहिँ कसरी गरिरहनु भएको छ?
अब यो अलि फरक किसिमले चाहिँ व्याख्या गर्न खोजे तापनि हाम्रो चाहिँ वास्तवमा भन्ने पनि वित्तीय योजना चाहिँ एकदमै लेखेर बुदागत रूपमा वित्तीय योजना चाहिँ सञ्चालन भइरहेको अवस्था हुँदैन। तथापि अप्रत्यक्ष रूपमा चाहिँ के छ भनेर भन्दाखेरि वित्तीय योजना, वित्तीय व्यवस्थापन र वित्तीय योजना चाहिँ बिना त अब कामहरू सञ्चालन हुन अलिक गाह्रो नै हुन्छ। सबभन्दा पहिला वित्तीय योजना बनाउँदा कुन कुरामा ख्याल गर्नु पऱ्यो भने आफूसँग भएको वित्तीय स्रोत र आफूले दैनिक कमाउने अथवा मासिक रूपमा कमाउने आफ्नो कमाइ भनेको चाहिँ आफूले कमाउने पैसा, आफूले चाहिँ आर्जन गर्ने पैसा, महिनाभरिमा आफूले आर्जन गर्ने पैसालाई हामी चाहिँ कमाइ भन्दछौँ। त्यो आफूले कमाएको पैसालाई दैनिक जीवनयापन, दैनिक घर व्यवहार चलाउन, सञ्चालन गर्न अथवा आफ्ना अरू वित्तीय चाहिँ एक्टिभिटीहरू, एकदम क्रियाकलापहरू सञ्चालन गर्नलाई आफूले दैनिक रूपमा अथवा मासिक रूपमा कति कमाउँछु भन्ने कुरालाई सबभन्दा पहिला त्यो एउटा चाहिँ एउटा अङ्क आफूले चाहिँ कण्ठ गर्नु पऱ्यो र त्यस अङ्कको परिधिभित्र रहेर त्यो अङ्कलाई चाहिँ के छ भन्दाखेरि त्यो अङ्क नमासिने गरी, नमिसिने गरी, त्यो अङ्कभन्दा माथि नजाने गरी हामीले चाहिँ वित्तीय योजनाहरू बनाउनु पर्ने हुन्छ। परिवार सञ्चालन गर्ने सन्दर्भमा हामी कुरा गर्दैछौँ। वित्तीय योजना त हामीले बनाउनु नै पर्ने हुन्छ। घर खर्च, कति पैसाले चाहिँ घर खर्च सञ्चालन गर्ने, घर खर्चमा चाहिँ के खर्चहरूलाई चाहिँ समावेश गर्ने, त्यसपछि गएर अब लुगालत्ताहरूका कुराहरू आउँछ त्यसमा चाहिँ, अनि त्यसपछि गएर अब त्यसबाहेकका अन्य एक्टिभिटी जस्तै शैक्षिक क्षेत्रमा हामीले कति खर्च गर्ने, अब भैपरि आउने खर्चहरू कहिलेकाहीँ अकस्मात रूपमा हामीले उपचारहरू चाहिँ भैपरि आउने खर्चमा चाहिँ राख्नुपर्ने हुन्छ, कहिलेकाहीँ हामी चाहिँ उपचारको सन्दर्भमा जानुपर्ने हुन्छ, त्यस्तै कहिलेकाहीँ अब घर छिमेक टोल समाजमा चाहिँ कसैले केही समस्या परेको खण्डमा पनि हामीले केही वित्तीय स्रोतको चाहिँ वित्तीय पैसाको चाहिँ हामीले आवश्यकता, पैसाको चाहिँ हामीले त्यहाँनिर चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसरी आफूले दैनिक अथवा मासिक रूपमा आर्जन गर्ने पैसालाई व्यवस्थित गर्ने सन्दर्भमा घर खर्च लगायत भैपरि आउने विभिन्न किसिमको खर्चहरूमा चाहिँ त्यसलाई सही तरिकाले सदुपयोग गर्ने गरी योजना बनाएर अगाडि बढ्नुपर्छ। म त्यसरी बढिरहेको छु भन्न चाहन्छु।
जस्तो अब तपाईँले कुनै सामानहरू खरिदो गर्दै हुनुहुन्छ, जस्तै तपाईँलाई आफैको लागि प्रयोगको लागि कुनै मोटरसाइकल होस्, साइकल होस् या कुनै सामग्री होस्, त्यो सामान खरिद गर्दाखेरि तपाईँले आफ्नो घर परिवारसँग सरसल्लाह उहाँको कुराकानी र तपाईँको परिवार र तपाईँबीच केही सहकार्य हुन्छ या हुँदैन?
सबै कुराहरू घर परिवारमा सेयर हुनुपर्छ, सबै कुराहरू घर परिवारमा सरसल्लाह गरेर मात्रै अगाडि बढ्नुपर्छ भन्ने चाहिँ, सरसल्लाह गरेर अगाडि बढेको खण्डमा चाहिँ एकदम सफल र सुखी परिवार हुन्छ भन्ने कुरा छ। त्यसमा पनि यो वित्तीय स्रोतलाई परिचालन गर्ने कुरा, वित्तीय स्रोतलाई चाहिँ प्रयोग गर्ने कुरा त घर परिवारमा सल्लाह नगरिकन, घर परिवारको चाहिँ अनुमति बिना चाहिँ अगाडि बढ्यो भने त्यो चाहिँ वास्तवमै चाहिँ राम्रो हुँदैन, पक्कै राम्रो हुँदैन। मैले चाहिँ अब सानातिना खर्चहरू, अब दैनिक आफ्नो चाहिँ पकेट खर्चहरू, चियासियाका खर्चहरूमा घर परिवारसँग चाहिँ सरसल्लाह नगरिएला। त्यसबाहेक तपाईँले भने जस्तो मोटरसाइकल, साइकल, अब यातायातका साधनहरू अलि ठुलो चाहिँ किसिमको रकमहरूको विषयमा चाहिँ खर्च गर्नुपर्दाखेरि घर परिवारसँग सल्लाह गरेर त्यो हाम्रो लागि आवश्यक छ छैन, हाम्रो लागि कतिको त आवश्यक छ, आफूलाई व्यक्तिगत रूपमा मात्रै आवश्यक छ कि समग्र घर परिवारलाई आवश्यकता छ भन्ने कुरा चाहिँ त्यो आवश्यकतालाई एकचोटि त्यो आवश्यकतालाई चाहिँ छलफलमा ल्याएर आवश्यकतालाई चाहिँ मध्यनजर गरेर घर परिवारको सरसल्लाहसँगै चाहिँ घर परिवारको सल्लाहमै त्यसलाई खरिद गर्ने अगाडि बढ्ने गरिरहेको अवस्था चाहिँ छ मैले चाहिँ।
अब यसरी सरस्वती हेरिरहँदा पैसालाई चाहिँ तपाईँले कसरी हेर्नु भएको छ?
यो अत्यन्तै झन् सान्दर्भिक चाहिँ कुरा हेरेर उठान गर्नुभयो, यो असाध्य मलाई पनि खुसी लागेको छ कुरा तपाईँले उठान गर्दा। यो पैसा भन्ने कुरा चाहिँ अब यो अहिलेको युग चाहिँ पुँजीवादी युग नै हो, जति कुरा गरे पनि यो पुँजीवादी युग हो, त्यस कारणले पुँजी बिना यो संसार अलिकति असम्भव छ भन्ने लाग्छ, मलाई गाह्रो छ भन्ने लाग्छ, किनभने हामी चाहिँ यो पुँजीवादकै पुँजीकै विकासको सन्दर्भमा छौँ र यो पुँजी पैसा भन्ने कुरा चाहिँ अत्यन्तै महत्त्वपूर्ण साधन हो, पैसाको अत्यन्तै धेरै महत्त्व छ। पैसा हामी जे जति काम क्रियाकलाप आदि त्यति गर्छौँ, वास्तवमा चाहिँ अप्रत्यक्ष प्रत्यक्ष रूपमा चाहिँ पैसा आर्जन, पैसा चाहिँ हामी सङ्कलनको निमित्त नै हाम्रा दैनिक गतिविधि, दैनिक क्रियाकलाप हामी अब सञ्चालन गरिरहेको अवस्था छ। अब यसको महत्त्व जुन यहाँले भन्नुभएको छ, महत्त्व अत्यन्तै धेरै महत्त्व छ यसको, किनभने हामी जति चिजहरू उत्पादन गरिरहेका छौँ, जति चिजहरू उपयोग गरिरहेका छौँ, जति चिजहरू हामी प्रयोग गरिरहेका छौँ, तिनी सबै कुराहरूसँग प्रत्यक्ष अप्रत्यक्ष रूपमा पैसा चाहिँ जोडिएको छ, पैसा चाहिँ त्यहाँनिर आएर टच हुन्छ। अब हामी सबै चिज उत्पादन गरेर पुँजी बिना चाहिँ उत्पादन गरेर पुँजी बिनै त्यसको चाहिँ उपयोग गर्न सक्ने सम्भावना विश्वमै छैन, त्यो सम्भावना नै छैन। त्यस कारणले पैसा अत्यन्तै महत्त्वपूर्ण वस्तु हो र यो पैसा जति आर्जन गर्न हामीले मेहनत गर्छौँ, जति आर्जन गर्नुको लागि हामी चाहिँ जति चाहिँ यसको आर्जन गर्न हामी चाहिँ जति तल्लीन रहन्छौँ, त्यसको उचित व्यवस्थापन, त्यसलाई उचित तरिकाले परिचालन गर्न र त्यसलाई चाहिँ उपयुक्त ठाउँमा चाहिँ खर्च गर्नुको निम्ति त हामीले त्यति ध्यान दिँदैनौँ कि भन्ने मलाई लाग्दछ। जति आर्जन गर्नमा हामी चाहिँ त्यहीँ तल्लीन रहन्छौँ, त्यसै चाहिँ खर्च गर्ने कुरामा एकदम योजनाबद्ध तरिकाले खर्च सही ठाउँमा सही तरिकाले सदुपयोग गर्नुको लागि चाहिँ हामी त्यसमा चाहिँ सोच राख्छौँ राख्दैनौँ भन्ने कुरा मुख्य हुन्छ। त्यस कारणले पैसा अत्यन्तै महत्त्वपूर्ण साधन हो, जसरी आम्दानी गरिन्छ खर्च गर्दा पनि यसलाई चाहिँ एकदम व्यवस्थित तरिकाले योजनाबद्ध तरिकाले खर्च गर्नुपर्छ, कमाउनुभन्दा त्यसलाई सही तरिकाले सदुपयोग गर्ने कुरा अझै महत्त्वपूर्ण कुरा हो भन्ने कुरा म भन्न चाहन्छु।
अब परिवारभित्र पारिवारिक वित्तीय योजना बुझाउन सकिएन भने के कस्तो असर पर्छ जस्तो लाग्छ?
बिल्कुलै बिल्कुलै, यो पैसा मानौँ तपाईँले एक महिनामा मानौँ म 50,000 कमाउँछु भन्ने चाहिँ तपाईँले टार्गेट बनाउनु भयो, 50,000 कमाउने उद्देश्य बनाएर चाहिँ अगाडि बढ्नुभयो र त्यो 50,000 कमाइसकेपछि 50,000 कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा तपाईँसँग योजना भएन भने त्यो पैसा गलत ठाउँमा चाहिँ प्रयोग हुनसक्छ, दुरुपयोग हुनसक्छ त्यो पैसाको। तपाईँसँग यदि योजना भएन, त्यो पैसालाई सही तरिकाले प्रयोग गर्ने तपाईँसँग भिजन भएन भने चाहिँ त्यो पैसा गलत ठाउँमा प्रयोग हुनसक्छ, गलत ठाउँमा प्रयोग भयो भने त्यो बिल्कुलै प्रतिउत्पादक बन्न सक्छ, त्यो परिवारका लागि प्रतिउत्पादक हुनसक्छ, व्यक्तिका लागि स्वयं व्यक्तिका लागि प्रतिउत्पादक हुनसक्छ, समाजका लागि प्रतिउत्पादक हुनसक्छ, राष्ट्रका लागि प्रतिउत्पादक हुनसक्छ। त्यसले चाहिँ के छ भन्दाखेरि समाजमै चाहिँ के छ भन्दाखेरि नकारात्मक चाहिँ त्यसले सन्देश पनि दिन्छ, अब त्यसले फाइदा हुनुको सट्टा नोक्सानी हामीले चाहिँ धेरै बेहोर्नुपर्ने हुन्छ। त्यस कारणले त्यसलाई कमाउनु जति महत्त्वपूर्ण छ, सही तरिकाले सही ठाउँमा योजनाबद्ध तरिकाले त्यसको सदुपयोग गर्ने, त्यसलाई उपयोग गर्ने कुरा चाहिँ अत्यन्तै महत्त्वपूर्ण छ।
पैसाले गर्दा जुन वित्तीय व्यवस्थापन तपाईँको घर परिवारमा त्यसको व्यवस्थापन गर्न नसक्दा कहिले अप्ठ्यारो पर्यो परेन?
मेरो सन्दर्भमा चाहिँ त्यसरी परेको मैले महसुस गरेको छैन, किनभने मैले एउटा कुरा मैले अब यो अलिक घमण्ड गरेको जस्तो हुनसक्ला, म क्षमा चाहन्छु त्यस सन्दर्भमा। मैले पैसा कमाउने भन्दा यसको सदुपयोगलाई चाहिँ मैले विशेष जोड दिने गरेको छु र मैले आफ्नो दैनिक जीवनयापन र म आफू संलग्न रहेको मेरो आफ्नो चाहिँ फर्म अथवा मेरो आफ्नो चाहिँ अब जुन व्यवसाय छ त्यो व्यवसाय लगायत म आफू चाहिँ संलग्न रहेको सामाजिक सङ्घ संस्थाहरू जतिहरू छ, मेरो चाहिँ औषधि व्यवसाय सङ्घ छ, अब म आफू संलग्न भएको जुन ठाउँहरू छ तिनीहरूमा चाहिँ मैले यो पैसालाई हामी जति दुःख मेहनत गरेर चाहिँ पैसा आर्जन गर्छौँ र त्योभन्दा धेरै एकदम चाहिँ के छ भन्दाखेरि दुई गुणा तिन गुणा बढी चाहिँ क्लेभर भएर बाठो टाठो भएर यो पैसालाई चाहिँ सही तरिकाले सदुपयोग गर्नुपर्छ भन्ने कुरा चाहिँ मैले बुझेको छु। र मेरो सानैदेखिको स्वभाव पनि चाहिँ के छ भनेर भन्दाखेरि पैसा आर्जन जति महत्त्वपूर्ण छ त्योभन्दा धेरै त्यसको सदुपयोग महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ मैले सानैदेखि बुझेको छु। मलाई चाहिँ त्यो के छ अब त्यो मेरो स्कुलिङ सिचुएसन सानैदेखि चाहिँ के भयो म चाहिँ एकदम चाहिँ त्यो विषयमा सचेत छु र मैले चाहिँ मैले आफ्नो जति पैसा आर्जन गर्छु मैले मेरो आफ्नो व्यक्तिगत रूपले आर्जन गरेको पैसा होस् अथवा सामाजिक संस्थामा लगाएर मैले आर्जन गरेको पैसा होस् त्यसलाई चाहिँ व्यक्तिगत रूपमा आर्जन गरेको पैसा मैले मेरो आफ्नो व्यक्तिगत जीवन चाहिँ निर्वाहको निमित्त मैले चाहिँ सही तरिकाले सदुपयोग गरेको मैले चाहिँ गरिरहेको छु भने मैले सङ्घ संस्थामा आफू लागेको संस्थामा मैले चाहिँ आर्जन गरेको पैसा हामी चाहिँ सङ्कलन गरेको पैसाहरूलाई सही तरिकाले सही समयमा त्यसलाई चाहिँ उचित तरिकाले चाहिँ मैले व्यवस्थापन गरिरहेको सन्दर्भ छ। त्यस कारणले मैले दुरुपयोग गरेको मैले ठ्याक्कै मेरो दिमागमा चाहिँ अहिले यहाँनिर चाहिँ आउन सकेन। तथापि पैसा कमाउनु भन्दा पैसालाई सही तरिकाले सदुपयोग गर्न सक्नुपर्छ भन्ने चाहिँ मेरो सिद्धान्त पनि छ र मैले त्यसलाई सानो उमेरदेखि अहिलेसम्म चाहिँ त्यसलाई मैले निरन्तर रूपमा चाहिँ एकदम प्रयोग गरिरहेको त्यसलाई मैले व्यवस्थित गरेर यहाँसम्म आइरहेको कुरा मैले आफूले महसुस गरेको छु। अब मेरो आफ्नो दैनिक जीवन मेरो आफ्नो चाहिँ जीवनी सिवनीसँग नजिक भएको मान्छेहरू त्यो कुरा बुझि पनि राख्नु भएको छ होला।
एउटा आफ्नो फर्म मेडिकल पनि सञ्चालन गर्नुभएको छ यो अवधिमा आउनको लागि तपाईँलाई पारिवारिक रूपमा वित्तीय क्षेत्रमा तपाईँलाई पैसाले चाहिँ समस्या पार्यो या पारेन?
पैसा सुरुको अवस्थामा म स्थापित हुँदै गर्दा सुर्खेतमा आएर म स्थापित हुँदै गर्दा सुरुका दिनमा चाहिँ पैसाले मलाई अलिकति समस्या बनाएकै हो। पैसा मसँग चाहिँ पैसा मैले आफ्नो चाहिँ दैनिक जीवनयापन भन्दा पनि मैले आफूले चाहिँ एउटा लक्ष्य उद्देश्य बनाएर सुर्खेतमा झरेको अवस्था थियो र मैले आफूले निर्धारण गरेको लक्ष्य प्राप्ति गर्नको निमित्त यो व्यवसायलाई व्यवस्थित तरिकाले चाहिँ समय सुहाउँदो यहाँको समाजको आवश्यकता बमोजिमको मैले व्यवसाय सञ्चालन गर्नको निमित्त मैले चाहिँ विभिन्न साधन स्रोतहरूको चाहिँ मैले यहाँ व्यवस्थापन गर्नुपर्ने थियो। त्यति बेला चाहिँ मसँग पर्याप्त वित्तीय स्रोत नभएको कारणले मैले बनाएको योजना बमोजिमको मसँग वित्तीय त्यो क्वान्टिटीमा चाहिँ वित्त नभएको हुनाले चाहिँ त्यति बेला मलाई अलिकति असजिलो भएकै हो। मैले तर मेरो आफ्नो उद्देश्य लक्ष्य प्राप्तिमा चाहिँ म एकदम निरन्तर लागिराखेँ। मैले त्यो म विचलित भएन त्यो चाहिँ वित्तीय स्रोत साधन कम हुँदा पनि म विचलित भएन। मैले चाहिँ मसँग भएको मेरो आफ्नो चाहिँ भिजन मेरोसँग भएको आफ्नो चाहिँ बुद्धि छिमे मेरो चाहिँ क्षमतालाई मैले चाहिँ उचित तरिकाले परिचालन गरेर मैले चाहिँ वित्तीय स्रोत पनि पछि चाहिँ म त्यसलाई वित्तीय स्रोत चाहिँ सङ्कलन गर्न जुटाउन म सफल भएँ।
जुन तपाईँले भर्खर सुरुवात गर्नुभयो व्यवसाय त्यति बेला अलिकति अब जुन अन्य व्यवसायहरू एकदम फस्टाउँदो रूपमा गएको तर आफूलाई अलिकति त्योसम्म जानलाई अप्ठ्यारो परिरहेको अवस्था हुँदा तपाईँलाई कस्तो खालको महसुस चाहिँ त्यहाँनिर हुन्थ्यो?
एउटा कुरा त यो जीवन प्रयोग हो भन्ने कुरा छ र मैले एकपटक चाहिँ हाम्रो यो नेपालको अरबपति हाम्रो डक्टर विनोद चौधरीको एउटा स्पिच मैले चाहिँ सुनेको थिएँ। उहाँले चाहिँ के भन्नुभएको थियो भने आफ्नो स्पिचमा एउटा स्पिचमा के भन्नुभएको छ भने यदि तपाईँले कुनै एउटा लक्ष्य निर्धारण गर्नुभयो र त्यो लक्ष्य प्राप्तिको लागि तपाईँ एउटा बाटोमा चाहिँ अगाडि बढ्नुभयो भने कहिलेकाहीँ तपाईँले सोचेको लक्ष्य प्राप्ति नहुनसक्छ। तपाईँ त्यो लक्ष्यमा पुग्न नसक्न सक्नुहुन्छ। तपाईँले जुन ओए निर्धारण गर्नुहुन्छ तपाईँले निर्धारण गरेको ओए बाटोबाट तपाईँ त्यो लक्ष्यमा चाहिँ त्यो लक्ष्यमा चाहिँ तपाईँलाई पुग्न अलिकति असजिलो हुनसक्छ। त्यो लक्ष्यमा तपाईँ पुग्न त्यो ब्यारियरै लाग्न सक्छ त्यहाँनिर चाहिँ। तर तपाईँले त्यो एउटा बाटो बन्द भएको खण्डमा चाहिँ नि तपाईँका कमसेकम 25 बाटाहरू चाहिँ त्यहाँनिर के छ भन्दाखेरि खुलेका हुन्छन्। एउटा ढोका बन्द भएको हुन्छ भने 25 ढोका चाहिँ अरू ओपन भएका हुन्छन् खुल्ला भएका हुन्छन्। त्यस कारणले त्यो एउटा बाटो बन्द भयो भन्दैमा तपाईँ त्यहाँबाट रिटर्न हुने होइन कि अरूको बाटाहरूको प्रयोग गरेर अरू चाहिँ कुराहरूको चाहिँ प्रयोग गरेर तपाईँ अगाडि बढ्ने कुरा चाहिँ निरन्तर चाहिँ के छ भन्दाखेरि प्रयासरत रहने हो भनेर चाहिँ एक्चुली विनोद चौधरीको एउटा स्पिचमा मैले सुनेको थिएँ। त्यही सिद्धान्तलाई चाहिँ मैले चाहिँ के छ भन्दाखेरि अहिलेसम्म त्यो सिद्धान्तलाई मैले व्यावहारिक रूपमा चाहिँ फलो गरिरहेको अवस्था छ। अब सुरुका दिनमा तपाईँले भने जस्तै मैले व्यवसाय सञ्चालन गरिरहँदा यहाँ मभन्दा अग्रज आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ उहाँहरूले चाहिँ अब मैले जस्तै व्यवसाय सञ्चालन गरेर बसिरहनु भएको अवस्था थियो। उहाँहरूको अब सबै अब वित्तीय स्रोतदेखि लिएर उहाँहरूको व्यवस्थापन सबै चुस्त व्यवस्थित तरिकाले उहाँहरू सञ्चालन भइरहेको अवस्था चाहिँ थियो। मलाई पनि त्यो अवस्थामा पुग्ने रहर नहुने त कुरा हुँदै हुँदैन होइन रहर थियो। तर वित्तीय स्रोतका कारणले गर्दा मलाई अलिकति खुम्चिनुपर्ने त्यति बेला अवस्था चाहिँ थियो। मैले त्यति बेला यही सिद्धान्त चाहिँ फलो गरेको थिएँ। डक्टर विनोद चौधरीको त्यो स्पिचलाई पनि चाहिँ फलो गरेको थिएँ कि म अहिले तत्काल सक्दैन म तत्काल यो कुरा चाहिँ गेन गर्न सक्दैन तर मैले चाहिँ के छ भन्दाखेरि आफ्नो उद्देश्यलाई चाहिँ अटुट रूपमा चाहिँ उद्देश्यलाई चाहिँ आफ्नो लक्ष्यलाई प्राप्ति गर्नुको निमित्त चाहिँ म यो बाटोमा निरन्तर बढिरहेँ भने म एक दिन त्यो ठाउँमा अवश्य पुग्छु भन्ने मसँग चाहिँ हिम्मत थियो आँट थियो र म त्यही हिम्मत आँट र त्यही चाहिँ के छ भन्दा सिद्धान्तको आधारमा म अगाडि बढिरहँदा आज आएर चाहिँ मैले आफ्नो क्लिनिकलाई मैले आफूले सोचेको जस्तो अब समय सुहाउँदो नहुनसक्छ, अब आम जनमानसको माग बमोजिमको नहुनसक्छ, तथापि मैले चाहिँ आफूले कल्पना गरेको अब पोजिसनमा म पुगेको मैले आफूले महसुस गरेको छु। त्यो कुरा तपाईँले सोधे भने जस्तै मलाई त्यति बेला त्यो कुरा आउँथ्यो मनमा, खड्किन्थ्यो त्यो कुरा, तर त्यो कुरा खड्किँदा म चाहिँ आफूलाई हिन्दाबोध गरेर चाहिँ म आफू चाहिँ आफूलाई कमजोर ठानेर हिन्दाबोध गरेर म त्यति बेला चाहिँ अब कमजोर भएर म सक्दैन भनेर भन्ने भएको भए चाहिँ यो अवस्थामा आउन चाहिँ सकिन्थेन। त्यति बेला चाहिँ मैले एउटा आफ्नो लक्ष्य प्राप्तिको निमित्त म निरन्तर प्रयासरत रहेँ र अहिले म त्यो पोजिसनमा अब आइरहेको पुगिरहेको कुरा पनि म यहाँ अनुरोध गर्न चाहन्छु।
यो त रह्यो पारिवारिक वित्तीय योजना कसरी बनाउने र सही ठाउँमा लगानी गरिसकेपछि के कुरामा फाइदा हुन्छन् भन्ने बारेमा गरिएको कुराकानी। अब यो कुराकानीलाई यतैतिर छोडेर पैसा व्यवस्थापन कसरी गर्न सकिन्छ र यो बचाएको पैसालाई सही ठाउँमा लगानी गर्नको लागि के कुरामा ध्यान दिनुपर्छ भनेर एकजना विज्ञका पुग्दैछु। उहाँ हुनुहुन्छ पूर्व राष्ट्रिय वाणिज्य बैङ्कका कार्यकारी निर्देशक ज्योतिचन्द्र ओझा। उहाँलाई मैले कामकै सिलसिलामा सुर्खेत आएको मौका छोपेर उहाँसँग कुरा गर्ने अवसर पाएको छु।
मेरो नाम ज्योतिचन्द्र ओझा हो। म राष्ट्रिय वाणिज्य ब्याङ्कमा 30 वर्षसम्म काम गरेँ र त्यहाँको कार्यकारी निर्देशकबाट रिटायर भएर अनि रुरल माइक्रो फाइनेन्स डेभलपमेन्ट सेन्टरमा चाहिँ आएको हो। को प्रमुख कार्यकारी अधिकृत रूपमा कार्यरत छु र यो रुरल माइक्रो फाइनेन्स डेभलपमेन्ट सेन्टर नेपालमा लघु वित्त क्षेत्रको विकासको लागि स्थापना भएको हो। यसको प्रमुख काम चाहिँ लघु वित्त संस्थाहरूलाई थोक कर्जा दिनु र उनीहरूको क्षमता विकास गर्ने यसको प्रमुख काम हो।
हामी आज घर परिवारमा हुने पैसा व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर कुराकानी गर्नको लागि तपाईँसँग आएका छौँ, ठिक ठाउँमा आइपुग्यौँ।
ठिक हो, ठिक छ। राष्ट्रिय वाणिज्य ब्याङ्कमा काम गर्दाखेरिमा त्यतिखेर पनि म यो मध्यपश्चिमाञ्चल ग्रामीण विकास ब्याङ्कको पहिलो कार्यकारी प्रमुखको रूपमा पनि मैले काम गरेँ। त्यो ब्याङ्क स्थापना गर्न म ब्याङ्कबाट काजमा आएको थिएँ। 1 वर्ष जति यो ग्रामीण ब्याङ्कमा बसेर पनि मैले काम गरेँ र मेरो चाहिँ करियर यो लघु वित्त क्षेत्रमै, धेरै जसो लघु वित्त क्षेत्रमै मैले चाहिँ लगाएको छु।
वित्तीय व्यवस्थापनलाई चाहिँ यहाँले कसरी हेरिरहनु भएको छ?
वित्तीय व्यवस्थापन भनेको हामीसँग जुन आर्थिक स्रोतहरू छन् तिनीहरूलाई उपयुक्त ढङ्गबाट हामीले परिचालन गर्न सक्यौँ भनेदेखि हाम्रो आर्थिक विकासमा, परिवारको, समाजको विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्याउँछ। र यसमा चाहिँ के छ भने मानिसले कमाएर मात्रै हुँदैन, त्यो कमाएको चिजलाई कसरी बचत गर्ने र कसरी परिचालन गर्ने भन्ने कुरा अत्यन्त महत्त्वपूर्ण छ। यो यसमा चाहिँ हामीले राम्रोसँग विचार पुर्याउन सक्यौँ भनेदेखि हाम्रो घर परिवारहरूमा पनि एउटा सुख शान्ति को अवस्था आउँछ र यसलाई व्यवस्थापन राम्रोसँग गर्न सकिएन भने घरमा चाहिँ झैझगडा हुने, अशान्ति हुने र एउटा आर्थिक रूपले, सामाजिक रूपले चाहिँ घरमा विपत्ति आउने अवस्था सिर्जना हुन्छ। र हामी सबैले एउटा यो वित्तीय व्यवस्थापनलाई व्यवस्थित किसिमले अगाडि बढाउन अत्यन्त जरुरी छ र हामीले चाहिँ प्राय यो कमाउने कुरालाई मात्रै जोड दिइराखेका छौँ तर त्यो कमाएको पैसालाई कसरी बचत गर्ने, कसरी सुरक्षित गर्ने, फजुल खर्च कसरी कन्ट्रोल गर्ने र त्यसलाई सही सदुपयोग कसरी गर्ने र त्यसलाई उत्पादनशील कर ठाउँमा कसरी लगाउने भन्ने कुरामा चाहिँ हामीले यथेष्ट ध्यान दिन सकेका छैनौँ। यसलाई ध्यान दिन सक्यौँ भनेदेखि हामीले हाम्रो विपन्न वर्गहरूको जो गरिब छन् उनीहरूको अवस्थालाई सुधार गर्नलाई धेरै मद्दत पुर्याउन सक्छ।
अब यो हाम्रो जीवनमा पैसाको महत्त्व चाहिँ कस्तो छ?
हाम्रो जीवनमा पैसाको अत्यन्त ठुलो महत्त्व छ। हरेक चिजलाई पैसा चाहिन्छ र यो नभइकन जीविकोपार्जनको चाहिँ कुनै पनि काम अगाडि बढ्न सक्दैन। त्यस कारणले यो त हामी एउटा आदि प्रापूर्वकालदेखि नै हुँदै आएको र अहिले संसारभरि नै यसको चाहिँ अत्यन्त ठुलो महत्त्व छ र यसबाटै मानिसले आफ्नो जीवनलाई परिचालन गर्नको लागि चाहिँ यो अत्यन्त महत्त्वपूर्ण छ र यसलाई सही ढङ्गबाट व्यवस्थापन गर्न चाहिँ अत्यन्त महत्त्वपूर्ण कुरा हो।
यो सही ढङ्गमा लगाउनको लागि के कुरामा ध्यान दिनुपर्छ जस्तो लाग्छ यहाँलाई?
सही कुरामा लगाउनलाई एउटा कुरा हामीसँग भएको स्रोतलाई चाहिँ फजुल खर्च नगर्ने र उत्पादनशील चाहिँ कुराहरूमा लगाउने र हामीले लगानी गरेका कुराहरूलाई त्यसको लागि अरू चिजहरू के आवश्यक छन् त्यो हामीले लगानी गरेको पैसाको उत्पादनशीलता बढाउनलाई चाहिँ अरू सपोर्ट सर्भिसहरू के आवश्यक छन् त्यो कुराहरूको व्यवस्थापन गर्ने। जस्तो तपाईँले चाहिँ कुनै एउटा विपन्न परिवारको मान्छे छ, उसले चाहिँ कुनै खेती किसानी गर्दैछ अथवा पशुपालन गर्दैछ भनेदेखि त्यो पशु पालनबाट चाहिँ उत्पादन बढिलिन के गर्नुपर्छ, उसलाई चाहिँ भेटनरी सर्भिसको आवश्यकता पर्ला, घाँसको दानाको आवश्यकता पर्ला, औषधि उपचार विविध कुराहरूलाई चाहिँ एउटा पैसा र लगानी त्यो लगानीलाई चाहिँ उत्पादनशील बढाउनलाई चाहिँ आवश्यक पर्ने साधन स्रोतहरू र त्यसबाट चाहिँ जुन प्रोडक्सन हुन्छ र फेरि त्यसको पनि फजुल खर्च नगरेर त्यसलाई पनि सदुपयोग गर्ने गर्न जरुरी छ। जस कहीँबाट चाहिँ कुनै ब्याङ्क वित्तीय संस्थाबाट अथवा कतैबाट सरसापट लिएको छ भनेदेखि कर्जा लिएको छ भने त्यसलाई त्यसको सदुपयोग गर्ने, त्यसलाई समयमा तिर्ने अनि फेरि अर्को त्योभन्दा अझै ठुलो परियोजनाको लागि चाहिँ लिने, यस्तो किसिमको कामहरू गर्नुपर्छ र वित्तीय अनुशासन हामीले चाहिँ कायम गर्न सक्यौँ भनेदेखि घरमा घर परिवारमा र अरूले पनि सिक्छन्। जस्तो छोराछोरीहरूले पनि यो हामीले वित्तीय अनुशासनको कुराहरू बाबुआमाले राम्रोसँग गर्न सक्यो भनेदेखि छोराछोरीहरूमा यो कुरा ट्रान्सफर भएर जान्छ र समाजमा अरूले पनि सिक्छन् र एउटा चाहिँ हाम्रो समाजलाई अनुशासित र वित्तीय रूपले चाहिँ सक्षम बनाउन चाहिँ हामीले मद्दत पुर्याउन सक्छौँ।
अब यो कुनै पनि मानिसले कुनै पनि व्यक्तिले पैसा बचत गर्न सक्दा र नसक्दा उसको दैनिक जीवनमा कस्तो खालको असर पर्छ?
होइन, पैसा बचत गर्न सकेन भने तपाईँ हामीले हाम्रो समाजमा देखिरहेका छौँ कतिपय मान्छेहरूले चाहिँ मजाले कमाइरहेका छन् तर उनीहरूसँग के आज कमायो आज सिद्ध्यायो र उनीहरू बचत गर्दैनन् र यसरी चाहिँ आफ्नो कमाइलाई सही ढङ्गबाट परिचालन गर्न नसक्दाखेरिमा त्यो कमाए तापनि त्यसको त्यो चाहिँ त्यसको सदुपयोग हुन सक्दैन र मान्छे सधैँ विपन्नको विपन्नै रहन्छ। यदि कसैले त्यो आफ्नो कमाइलाई सही ढङ्गबाट चाहिँ परिचालन गर्न सक्यो, ठिक ठाउँमा लगाउन सक्यो भनेदेखि त्यसबाट चाहिँ उसको आर्थिक सामाजिक उत्थानमा चाहिँ महत्त्वपूर्ण योगदान चाहिँ त्यसले पुर्याउन सक्छ।
अब तपाईँले आफूलाई आफ्नो आम्दानी सही व्यवस्थापन भयो भएन भनेर कहिले समीक्षा गर्नुभयो भएन?
यो बेला बेलामा त्यो समीक्षा चाहिँ गरिन्छ तर हामी कहाँ के छ भने यो आम्दानी खर्चको चाहिँ रेकर्ड राख्ने, दिनदिनै कति खर्च भयो, मेरो आम्दानी कति छ भनेर चाहिँ हिसाब किताब राख्ने गर्ने हो भनेदेखि एउटा एकदम महत्त्वपूर्ण त्यसबाट चाहिँ हामीलाई चाहिँ एउटा ऐना जस्तो देखिन्छ, यो हामीले गर्नुपर्छ र कतिपय अवस्थामा त्यो गरिराखिएको हुँदैन। तर चाहिँ के देखिन्छ भन्दाखेरिमा जसले वित्तीय व्यवस्थापन राम्रोसँग गरायो भने चाहिँ उनीहरूले चाहिँ मेरो आम्दानी यति छ र यो आम्दानीलाई मैले यसरी चाहिँ फल्नु फल्नु चिजमा यसरी खर्च गर्छु भनेर गर्ने हुन्छ। यदि त्यो हरेक हिसाब राख्यो भने उसले महिनाको अन्तिममा चाहिँ हेर्दाखेरिमा केमा खर्च भएछ त अथवा कहाँ बढी खर्च भएछ, कहाँ चाहिँ यो चाहिँ कन्ट्रोल गर्न सकिन्छ, कहाँको खर्च चाहिँ घटाउन सकिन्छ भन्ने कुराको समीक्षा पनि गर्न सकिन्छ। त्यसले गर्दाखेरिमा यो अत्यन्त महत्त्वपूर्ण छ। म पनि एउटा चाहिँ यो वित्तीय साक्षरता सम्बन्धी वित्तीय क्षेत्रमै काम गरेको हुनाले यसमा चाहिँ मैले पूर्ण रूपमा चाहिँ गर्न नसके तापनि यसमा पनि प्रयत्नरत चाहिँ म पनि प्रयत्नरत छु।
अब अहिले धेरै जसो ग्रामीण ठाउँहरूमा ब्याङ्क पुगिरहेको अवस्था अहिले पनि छैन, विभिन्न सहकारीहरू र लघु वित्त मार्फत उनीहरूले पैसाहरू आदान प्रदान गर्ने काम पनि गरिरहेका छन्। अब यो ग्रामीण ठाउँका स्थानीय नागरिकहरूले लघु वित्त मार्फत सेवा लिनका लागि के कुरामा अझ ध्यान दियो भनेपछि सहज रूपमा चाहिँ उनीहरूले त्यो पैसालाई चलायमान बनाउन सक्छन्।
हो, यहाँले ठिक भन्नुभयो। अब हाम्रो देशमा अझै पनि धेरै ठाउँमा वित्तीय पहुँच पुर्याउन सकिएको छैन। जहाँ बाटोघाटो राम्रो पुगेको छ, सहर बजारको एरियामा चाहिँ वित्तीय संस्थाहरू प्रशस्तै छन्। कतिपय ठाउँमा चाहिनेभन्दा बढी पनि छन् र अस्वस्थ प्रतिस्पर्धा पनि भइरहेको छ। र कतिपय ठाउँमा चाहिँ यो वित्तीय पहुँचहरू पुग्न सकेको छैन। र सहकारीहरूले, नेपालको सन्दर्भमा सहकारीहरूले वित्तीय पहुँच पुर्याउन अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेका छन्। सरकारले वित्तीय सेवा पुर्याउन नसकेको ठाउँमा पनि सहकारीहरूले चाहिँ वित्तीय सेवा पुर्याउन सकेका छन्। लघु वित्त संस्थाहरू पनि दुर्गम क्षेत्रमा बसेर कामहरू गरिरहेका छन् र यसबाट चाहिँ वित्तीय पहुँच नपुगेका क्षेत्रहरूको जनताहरूलाई वित्तीय पहुँच पुर्याउन को लागि महत्त्वपूर्ण योगदान भएको छ। र त्यो क्षेत्रमा बस्ने जनताहरूले यो यो सेवालाई प्रभावकारी ढङ्गबाट चाहिँ ग्रहण गर्नको लागि आफूलाई आवश्यक पर्ने मात्रामा मात्रै पैसा लिने, आफूले जुन व्यवसाय सञ्चालन गर्ने हो त्यो व्यवसाय सञ्चालन गर्नलाई कति पैसा आवश्यक पर्छ त्यो मात्रै लिने, धेरै पनि नलिने, थोरै पनि नलिने। धेरै लिँदाखेरिमा पनि हाम्रो आवश्यकताहरू अनगिन्ती हुन्छन्, विभिन्न उसमा अनुत्पादक उसमा खर्च हुन्छ। थोरै लिँदाखेरिमा पनि त्यसबाट चाहिँ काम सञ्चालन गर्न सकिँदैन र त्यसबाट चाहिँ आम्दानी गर्न सकिँदैन। र हामीले जति चाहिन्छ त्यति मात्रै लिने र लिएको रकमलाई जुन प्रयोजनमा चाहिँ भनेर लिएको छ त्यही प्रयोजनमा चाहिँ खर्च गर्ने र अन्य फजुल खर्चहरू नगर्ने र त्यो लिएको पैसा चाहिँ समयमै तिर्ने र फेरि लिने त्यसो गर्न चाहिँ जरुरी छ। र अहिले हामी कहाँ चाहिँ कस्तो भइरहेको छ भन्दाखेरिमा एउटा अलिकति यो लघु वित्त क्षेत्रमा एउटा विकृति पनि कस्तो आइरहेको छ भने चाहिनेभन्दा बढी पैसा लिने, धेरै संस्थाहरूबाट लिने, एक संस्थाकोबाट लिएको पैसा तिर्नलाई अर्को संस्थामा फेरि ऋण लिने गर्दा यो ऋणको चाहिँ दुष्चक्रमा फस्ने सम्भावना पनि बढी छ। यसमा हामी लघु वित्त क्षेत्रमा काम गर्ने कार्यकर्ताहरू र ऋण लिने व्यक्तिहरू दुवैतर्फ चाहिँ सचेत हुनुपर्छ र हामीले चाहिँ यो यो ऋणमा को दुष्चक्रमा फस्ने र झन् गरिबी बढाउनुपट्टि होइन कि त्यो पैसालाई चाहिँ सही सदुपयोग गरेर उनीहरूको चाहिँ आर्थिक सामाजिक उत्थान गर्ने चाहिँ महत्त्वपूर्ण योगदान पुर्याउनु पर्ने हुन्छ।
उहाँको कुरा सुनिसकेपछि मलाई पैसा व्यवस्थापन गर्न सके जीवनमा धेरै काम चाहिँ गर्न सकिन्छ भन्ने कुरा चाहिँ मलाई अनुभूति भयो। किनकि सानो कमाइबाट भोलिका दिनमा धेरै पैसा आम्दानी पनि गर्न सकिन्छ, किनकि लगनशील, इमान्दारी र मेहनतका साथ काम गरेको पैसालाई बचाउनु भयो भने भविष्यमा तपाईँले दुःख चाहिँ पाउनु पर्दैन भन्ने कुरा मैले चाहिँ उहाँको कुराबाट जान्ने मौका चाहिँ पाएँ। अनि तपाईँले नि यो सँगसँगै कार्यक्रमको समय सकिने आँट्यो। तपाईँलाई कार्यक्रम पैसाको कुरा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया दिनुहोला। कार्यक्रम मन पर्यो भने साथीभाइ, छरछिमेक, इष्टमित्रलाई सुन्न भन्नुहोला। यदि कार्यक्रम मन परेन भने हामीलाई खबर गर्नुहोला। यदि तपाईँसँग पनि पैसाकै बारेमा कुनै अनुभव, कथा या तपाईँलाई केही भन्न मन लागेको छ भने हामीसँग सम्पर्क गर्नुहोला। त्यसका लागि कार्यक्रम पैसाको कुरा रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज वीरेन्द्रनगर 8 सुर्खेत तपाईँले हामीलाई फोन पनि गर्न सक्नुहुन्छ। त्यसका लागि तपाईँले मलाई फोन गर्नुहोला। मेरो मोबाइल नम्बर 98580 50335 फोन गर्नुहोला र कार्यक्रमको सल्लाह र सुझावको लागि पनि तपाईँले फोन गर्न सक्नुहुनेछ भन्दै आजको कार्यक्रमबाट प्राविधिकमा साथ दिने दुवैजना साथीलाई धेरै धन्यवाद भन्दै मधुबन विषय अर्को श्रृङ्खलामा अर्को कुनै विषयवस्तुमा कुराकानी गर्नको लागि आउने बाचासहित आजको कार्यक्रमबाट बिदा हुन्छु। नमस्ते।